الصالحين ويزع المستغفرين ويهلك ملوكا ويستخلف آخرين والصلاة والسلام على رسول ثقلين محبوب رب المشرقين والمغربين جد الحسن والحسين نبينا سيدنا بال قاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواحنا لتراب مقدم الفدا ولعنة الله على أعدائهم أجمعين بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اما بعد فقد قال اللہ تبارک و تعالی فی کتاب الحکیم والقرآن المجید وما خلقت الجن والانس الا لیعبدون صلوات بھیجے محمد عزاداران سید الشہداء پانچویں محرم کی رات چند دنوں کا مہمان رہ گیا ہے زہرا کا لال کتنا انتظار کرتے ہیں محرم آئے گا کتنا انسان تیاری کرتا ہے فرش عذاب بچھے گی مجلسیں ہوں گی ہم جائیں گے آدھے عاشورہ گزر گیا چند دن باقی ہیں پتہ بھی نہیں چلے گا لیکن اگر ہم اپنے امام تک نہ پہنچ پائے تو کارواں تو گزر جائے گا ہم رہ جائیں گے اور یہ کارواں جو 61 ہجری میں پہلے کربلا رکا ہے اور اس کے بعد جو چلا ہے تو آج تک چل رہا ہے جو ساتھ دیں گے وہ اس کاروان میں شامل ہوتے رہیں گے یہ کاروان شہید الشہداء کا کاروان ہے یہ کاروان ان کا کاروان ہے جنہوں نے امام کے لیے خدا کے راستے پر جہاد کیا اب ہم بھی اپنی زندگی میں مختلف چیزیں گزار رہے ہیں اعزان محترم ہم کس طرح اپنے آپ کو امام کے قریب کریں اور امام جو ہمارے وجودوں کو متحول کرنے دنیا میں آئے ہیں کون سی چیزیں رکاوٹ ہیں جو ہمیں امام تک پہنچنے نہیں دے رہی ماشاءاللہ آپ سب جوان ہیں اور دنیا کے معاملات آپ کے سامنے ہیں آپ واقف ہیں مختلف طریقوں سے ذہن کو تسخیر کیا جا رہا ہے یعنی ذہن کو کنٹرول کیا جا رہا ہے آپ اگر 61 ہجری کو کمپیئر کریں آج سے تو 61 ہجری میں دشمن نے ذہنوں کو کنٹرول کیا ہے آخر کیا وجہ تھی کہ یہاں ہزاروں کی تعداد امام کے سفیر کے پیچھے امام کے نمائندے کے پیچھے اور اچانک سے وہ تعداد ختم ہو گئی अचानक से वो तादाद गायब हो गई, कहाँ चले गए लोग, लोग तो कूफा में थे। तो ये कैसे हो गया, ये अहले कूफा जो है वो इतनी जल्दी। तो यहाँ देखें, हम कुरान से अगर मदद लें तो कुरान जब बनी इसराइल का ज़िक्र करता है तो बनी इसराइल कौन है, कि कुरान सबसे ज़्यादा बनी इसराइल के वाक़यात बयान कर रहा है। हज़रत मूसा अलैहिस्सलाम जो हैं वो कलीमुल्लाह हैं और अल्लाह से गुफ्तगू है, कलाम है, अल्लाह ने भी उनके वाक़यात को बहुत बयान किया है। और ये सब वाक़यात इबरत के लिए हैं, ये वाक़यात हमें जो है वो इबरत किसे कहते हैं, इबरत उबूर, उबूर से है, और यानी कहीं से आप गुज़र रहे हैं। जब आप कहीं से गुज़र रहे हैं तो आप गुज़रते वक्त क्या मुशाहिदा कर रहे हैं, क्या देख रहे हैं, ऐसे गुज़र जाएंगे नहीं, यानी आपको ज़िंदगी में इबरत लेनी है। नहजुल बलागा, खूब ये नहजुल बलागा क्या है, नहजुल बलागा कलाम अमीर है। कलाम अमीर अगर आप खुतबों और लेटर्स देखें, इमाम ने अपने गवर्नरों को लेटर लिखे हैं, अपने असहाब को लेटर लिखे हैं, और भी लोगों को लेटर लिखे हैं। एक लेटर में इमाम ने जो है वो ये बयान किया है, हारिस हमदानी को इमाम ने जो लेटर लिखा है उसमें इमाम ने कहा है हारिस को मुखातिब करते वक्त कि जो चीज़ें तारीख़ में हो चुकी हैं ना वो दोबारा होंगी, दोबारा रिपीट होंगी, तो तुम्हें गुज़स्ता लोगों से इबरत लेनी है। और इबरत जो है वो ऐसे नहीं आती है कि आप फौरन इबरत को हासिल कर लें, नहीं, इबरत हासिल करने के लिए इंसान को फहम होना पड़ता है, यानी उसमें समझ बूझने की सलाहियत तो हो जो इबरत ले। वो बच्चा जो है वो इबरत नहीं ले पाता, बच्चा प्लग में उंगली डालता उसको करंट लग जाए, कुछ भी जाए, आप उसको मना करें, बच्चा है क्योंकि उसके अंदर अभी जो है वो सलाहियत नहीं है कि वो चीज़ों को कंपाइल कर सके, अभी उसके अंदर इतनी सारे वो टच करके चीज़ों को महसूस करता है, लग जाए थोड़ा सा पीछे हो जाएगा फिर दोबारा चला जाएगा। लेकिन इबरत के लिए फहम होना चाहिए, अंडरस्टैंडिंग, अंडरस्टैंडिंग इल्म की तरफ मुतवज्जे करती है। जब आप अंडरस्टैंड हो कर सकें, मतलब एक बच्चा है उसकी समझने की सलाहियत कम है तो आप उसको कुछ भी पढ़ाते रहें उसको समझ नहीं आएगा। बच्चे होते हैं, स्पेशल चाइल्ड होते हैं, जहन इंसान बड़ा हो जाता है मगर जहन बालिग नहीं होता। खूब क्यों, क्योंकि उसके अंदर आप पेनिट्रेट बात नहीं कर, जिस तरह बढ़ता है फहम बढ़ता है, अंडरस्टैंडिंग बढ़ती है, इल्म प्रसीव होना शुरू हो जाता है, बॉडी इल्म हासिल होता है। इल्म जब बढ़ता है तो फिर इंसान बसीरत की तरफ जाता है, इल्म इंसान में बसीरत पैदा करती है। बसीरत क्या, खूब इल्म तो बहुत सारा है, जानते बहुत सारे हैं, लेकिन बसर जो इंसान अपने अंदर की आंख से चीज़ों को एनालाइज करता है वो हर किसी में नहीं होती। वो एक बनी इसराइली के बेचारे उलमाओं के वाकयात हैं, हमारे वाले तो सारे उलमा माशाल्लाह बहुत ही कमाल पर हैं, उनके क्या वाकयात आपको बयान करें, बनी इसराइल वाले हमें कुछ कहेंगे नहीं इसलिए उन्हीं के उलमा के वाकयात आपको बयान कर देते हैं। जाने मोहतरम आलिम था अल्लाह, दो, एक आबिद है एक मुतफक्किर है। अल्लाह ने जो है वो दोनों को टेस्ट किया और हज़रत मूसा को दोनों के पास भेजा कि छुप कर देखना कि इनमें से बेहतर कौन है। जो सिर्फ इबादत करता था अल्लाह उसको अपनी तरफ से मनोसलवा यानी खाना भेजता था। एक दिन एक खाने के बजाय दो आ गए, दो खाने आए। अब हज़रत मूसा छुप के देख रहे हैं तो अब वो जब खाने आए तो कहा वाह अल्लाह ताला क्या बात है, कल का खाना भी भेज दिया, यानी वो इबादत करता था ना खाली, तो उसको भी पता नहीं कि आज जो आया है नहीं कल का भी भेज दिया। कहा अल्लाह ने देखा देख लो इस इबादत का क्या हाल है, क्यों, ये बगैर बसीरत के इबादत है। दूसरे शख्स के पास जब खाना आया तो वो क्या कह रहा है, कह रहा है परवरदिगार यकीनन आज कोई एक और मेहमान है जिसके लिए तूने खाना भेजा है। वसीरत है ना ये, अल्लाह हमें भी देता है, कभी ज़्यादा मिलता है, कभी बहुत ज़्यादा मिलता है। हम क्या समझते हैं, ओ ये तो हमारा है, आपका नहीं है। आपकी जो ज़रूरत है उससे ज़्यादा आपका नहीं है, किसी और का है। जैने मोहतरम, खूब ये बसीरत तारीख में आप देखें, लोगों के पास ये बसीरत नहीं थी। जब इमाम अपने नायब को भेज रहे हैं तो बहुत सारे लोग कह रहे हैं हम आपको नहीं मान, इमाम खुद आए। जब इमाम खुद भेज रहे हैं तो उसका मतलब क्या है। खूब अब ये जो बसीरत बनी इसराइल की कौम के अंदर शॉर्टेज ऑफ बसीरत थी, क्या थी कि हज़रत मूसा को भेजो, मुंजी को भेजो, निजात देने वाले को भेजो। भेज दिया अल्लाह ने निजात वाले को, भेज निजात भी हो गई। मैं तफसील आप सुनते रहते हैं, निजात भी हो गई। जैसे ही निजात दी, दरिया से बाहर निकले, मौला अमीर फरमाते हैं कि अभी इनके पाँव में दरिया की मिट्टी गीली लगी हुई थी, इन्होंने देखा कि एक कौम बुतों की पूजा कर रही है, तो इन्होंने क्या कहा, मूसा हमारे लिए भी ऐसा रब बना दो। क्यों क्यों किया बनी इसराइल ने ऐसे, क्यों यहां कूफा वाले छोड़ के चले गए। खूब ये आपको कंपैरिजन करना है। आज हम जिस स्टेज पर खड़े हैं, हम अपने आप को कहां देख रहे हैं, हम कहां हैं, हम बनी इसराइल वाले, हम कूफा वाले, या हम दोनों में से बेहतर हैं, या हम आगे की तरफ बढ़ रहे हैं। बनी इसराइल क्यों ऐसी हो गई, बनी इसराइल क्योंकि फिरौनियत के निजाम में पली बढ़ रही थी। फिरौन का निज़ाम क्या है, आज दुनिया में साइलेंट तरीके से फिरौन का निज़ाम चल रहा है, बेहयाई, बुराई, जुल्म, कैद, पाबंदियां, मर्दों को मार देना, औरतों को छोड़ देना, बच्चों। उस ज़माने में फिरौन का अपना सिस्टम था। आज सिस्टम जाहिर में वैसा नहीं है, बातिन में वैसा ही है। आज आपके ब्रेन के जरिए से वो मर्दों को मार देता है, औरतों को गुलाम बना रहा है, ख्वाहिशात का गुलाम, आरजुओं का गुलाम। सोशल मीडिया इस टाइम जिस फिरौनियत का मुजाहरा कर रहा है, कोई भी नहीं कर सकता। लोगों के वजूद में खुद नुमाई पैदा करना, मेरे कितने फॉलोअर्स हैं, मेरे कितने लाइक्स हैं, मैं अपने आप को दिखाऊं। इंसान आज क्या कर रहा है, सिर्फ दिखाने के लिए अपने घर की बातें, अपने कमरे की वीडियो, अपनी प्राइवेट चीजें, हर चीज क्यों डाल रहा है, असल क्या प्रॉब्लम है उसको। क्योंकि फिरौनियत के निजाम ने जाहिरी हया को भी खींच लिया है। निजाम है ये, जब आपको प्लेटफॉर्म मिलेगा तभी तो आप बर्बाद होंगे। आपके पास ऑप्शन ना हो, इतना इजी एक्सेस ना हो हर चीज अपलोड होने का, और अपलोड कहाँ हो रहा है, फ्री फ्री। अभी मैं यहाँ के पैकेज देख रहा था, पता नहीं 480 रुपए में 60 GB दुनिया में नहीं है, दुनिया में एक एक जीबी महंगा है। खरीदने जाएं आप यूरोप जाएं, 30 यूरो एक 2 GB दिया उन्होंने बड़ी मुश्किल से मुझे। भाई मैं भाई थोड़ा सा तो बढ़ा दें आप, 10 GB कर लो। यहाँ 480 रुपये 50 रुपये में 600 नेटवर्क, पता नहीं ये कॉल, और 60 GB क्यों, ताकि ये बच्चे नेटफ्लिक्स बैठ के देखते रहें, यूट्यूब देखते रहें, टिकटॉक देखते रहें। निज़ाम है, क्या देखना है, इन्होंने फिजिक्स थोड़ी पढ़नी है, मैथ्स थोड़ी पढ़नी है, केमिस्ट्री थोड़ी पढ़नी है इन्होंने। हया, ये जब इस सिस्टम में आप बड़े होंगे, खुदा ना खास्ता आपको नहीं कह रहा, वैसे कह रहा हूँ, जनरल कह रहा हूँ, तो आप कैसे आप इलाही निज़ाम में एंटर हो पाएंगे, कैसे होंगे आप। कोई जो है वो मुतवज्जे करने वाला, क्योंकि हम खुद मुतवज्जे नहीं हैं, हम आपको क्या मुतवज्जे करेंगे। क्योंकि हम मौलवी हजरात तो खुद अपनी लाइक्स में पड़े हुए हैं, किसने कितने व्यूज़ ले लिए, किसने कितने वो ले लिए, हम तो अपने फंसे हुए हैं, किसकी मजलिसें कितनी जगह लाइव जा रही हैं। खूब ही खतरनाक है ये, मैं ये नहीं कह रहा कि ज़रूरी नहीं है, बहरहाल मजलिस यहाँ से दुनिया में जाती है, लोगों को फ़ायदा होता है, लेकिन हमारी ख्वाहिशात, हमारी आरजुएं हदफ है इमाम हुसैन से बहुत दूर चली गई हैं। चाहे आप अदादारी क्यों ना कर रहे हो, आप भी अदादारी पे आते हैं, आप भी कहते हैं चलो एक वीडियो बना के देख लो, थोड़ा अपलोड कर लें, फिर देखें कितने लोगों ने लाइक किया। आज मैंने वीडियो डाली थी, ये बुरी बात नहीं है, लेकिन आपका हदफ क्या है, आपको किस चक्कर में फंसा दिया गया है, किस चीज में ग्रैब कर लिया गया है। ये सिस्टम कूफा में जो इब्ने ज़ियाद मलून ने जो पेनेट्रेशन की है, जो मीडिया वॉर चलाई है, उसने हज़रत मुस्लिम को अकेला कर दिया। इसको समझने की जरूरत है, किस तरीके से वो आया। पहली स्ट्रैटेजी इब्ने ज़ियाद की क्या थी? महरूपिया, रूप बदल कर आना, सच नहीं बताना। किस तरह आया वो? कूफा किसका इंतजार कर रहा है? कूफा में खत लिखे गए, लोगों ने बोला मौला आ जाइए। कूफा किसका इंतजार कर रहा है? इमाम का। किस हुलिये में आया? मुकद्दस हुलिये में कूफा में एंटर। क्या हुआ? इतने सारे कूफा वाले थे, तीन चार लोगों को रोक नहीं सकते थे। नफूस किया, जहां आपके एहसास और जज्बात है, दुश्मन वहीं से नफूस करता है, वहीं से नफूस करता है। दुश्मन आपके सामने नहीं आएगा जहर खा लो, चॉकलेट के अंदर जहर देगा, ये लो खाओ। दुश्मन जाने समझने की खूब जरूरत है। अगर आप इस दूसरी चीज को जो तौहीद के मुकाबले में है उसे अंडरस्टैंड नहीं करेंगे, इमाम तक नहीं पहुंच सकते। आपको पता तो हो कि सामने वाला रुकावट क्या दे रहा है। अब ये सिस्टम सबसे पहले आकर जहां माशरे को धोखे में डालता है, जहां नफ्सों को खरीदता है, जहां इज्तिमा को अगवा कर लेता है, इज्तिमा अगवा हो जाता है। अब आप सोचे ना कि हम कितनी बड़ी तादाद में जो है वो पूरी दुनिया में जिक्र इमाम हुसैन अलैहिस्सलाम कर रहे हैं, पूरी दुनिया के अंदर। अब ये पूरी दुनिया में जिक्र के बावजूद भी हम तब्दीली उस तरह नहीं ला पा रहे जिस तरह लानी चाहिए। उसकी वजह क्या है? क्योंकि हम अगवा हो जाते हैं, हम यहाँ से बाहर निकलते हैं। जैसे बहुत सारे लोग कहते हैं, मौलाना साहब मैं मैनचेस्टर में था, मेरे दोस्त साथ थे, उनकी ड्यूटी थी, रोज़ मुझे मजलिस में लेके जाते थे वो। उनके चक्कर में मुझे रोज़ मजलिस भी नहीं पढ़नी पड़ती थी, रिपीट भी नहीं करता था मैं तो रोज़, ये तो साथ मेरे होते हैं। तो उन्होंने कहा, मौलाना साहब मजलिस में तो ऐसा लगता है कि बस इंसान टकरे मार दे, तौबा, लेकिन वैसे ही बाहर निकलते हैं फिर वही दुनिया, वही चीज़ें आ जाए। वो दुनिया ऐसी है, दुनिया ये हमारी तो कोई इतनी हैसियत भी नहीं, ना हमारे ज़बान में इतनी तासीर है। लोग रसूल खुदा हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम रो असाब फरमाते हैं कि या रसूल अल्लाह, जब हम आपके साथ होते हैं तो हमारी एक अजीब कैफियत होती है, लेकिन जैसे ही हम बाहर निकलते हैं हमें ऐसा लगता है दुनिया वापस आ गई। रसूल खुदा फरमाते हैं, अगर हर वक्त तुम्हारी हालत ऐसी रहे तो मलाइका तुम्हारे हाथों को चूमने लग जाए। अब ये फितरत है इंसान, और ये बहरहाल जहाँ इंसान बुरी चीज़ भूल जाता है वहाँ अच्छी चीज़ भी भूल जाता है, लेकिन तकरार रिपीटेशन इंसान को बचा के रखती है। इसीलिए पांच वक्त की नमाज, एक छोड़ दोगे, दूसरी छोड़ दोगे, तीसरी छोड़ दोगे, चौथी छोड़ दोगे, पांचवी तो पढ़ोगे, आज छोड़ दोगे कल तो पढ़ोगे, क्यों रखी है? हफ्ते में एक दिन इबादत नहीं है। इसीलिए आज़ादारी भी हर वक्त है, आपका अपना भी कोई मर जाए हुसैन को याद करो। क्यों? क्योंकि हुसैन को भूलना नहीं है इस जाने में, और ये हमारा इसमें कोई कमाल नहीं है। अब यहाँ ये बहुत इम्पॉर्टेंट है कि वो चीज़ जो इंसान को सबसे पहले तोड़ती है वो यही है कि इंसान इल्म और फहम और दीन की तरफ मेहनत नहीं कर रहा। हम जिन लोगों का जिक्र कर रहे हैं, जिन लोगों के लिए आज आए हैं जाने मोहतरम, मैंने आहिस्ता आहिस्ता स्टेप आपकी खिदमत में बयान किए कि हम किस तरीके से जो है वो अपने कल्ब को रोशन करें। कल्ब को रोशन करने के लिए जाहिर है अकल जो है, खुदावंद मुताल ने अकल को 70-75 लश्कर दिए हैं। हदीस अकल व जहल जो है उसमें अल्लाह ने अकल को लश्कर, अकल को लश्कर क्या है? शुजात, सबर, इस्तेकामत, ईमान, ये सब अकल के लश्कर हैं। और अकल इन लश्करों के साथ کیوں اللہ نے عقل کو اتنی بڑی چیز دی ہے؟ کیونکہ اللہ نے جو بھی عقل کو دیا عقل نے اس کو قبول کر لیا ہے، اور عقل جو ہے وہ انسان کو موو آگے کی طرف بڑھاتی ہے. لیکن میں نے پہلے بھی آپ کو بتایا تھا، عقل صرف ادراکات رکھتی ہے، درک کرتی ہے، دیکھتی نہیں ہے. دیکھتا قلب ہے انسان کا، لیکن اب اس قلب کو روشن کرنے کے لیے انسان کو محنت کرنی ہے. پہلی چیز علم ہے، فہم ہے. معاشرہ، وہ معاشرہ جو کتاب دوست نہ ہو وہ معاشرہ ترقی نہیں کرتا. اور بہت جلدی ایسے معاشرے پر جھولا جھولا کا طبقہ حاکم ہو جاتا ہے. یعنی کون؟ یعنی جاہل لوگ حاکم ہو جاتے ہیں. کیوں؟ کیونکہ معاشرہ علم دوست نہیں ہے. معاشرہ علم کیسے آئے گا؟ علم تبھی آئے گا کہ جب آپ مطالعہ کریں گے، پڑھیں گے. ہمارا مطالعہ کتنا ہے عزان محترم؟ دیکھیں میں جو بھی آپ سے بیان کرتا ہوں تو تھوڑی دیر ہے، ایک گھنٹہ بھی پورا نہیں ہوتا، وہ بھی ٹوٹے پھوٹے لفظ ہیں، میرے پاس اتنا علم بھی نہیں ہے. لیکن اگر آپ خود رشد کرنا چاہتے ہیں تو آپ کو اپنی زندگی میں مطالعے کے اصول قائم کرنے پڑیں گے. اور خاص طور پہ جوان ہیں آپ، میں نے کل آپ کو بتایا کہ ہماری زندگی میں ایک جو چیز ہے وہ فرصت ہے، اپرچونیٹی ہے. آپ کے پاس اپرچونیٹی ہے، پہلے آپ جائیں کسی اور ملک میں، ویسٹ میں جائیں تو لوگ اپنی ٹریولنگ میں بک رکھتے ہیں، ناول پڑھتے ہیں، کچھ بھی پڑھتے ہیں پڑھتے ہیں. ٹرین میں ایک سٹاپ سے دوسرے سٹاپ میں اٹھے، کتاب پڑھی، دو صفحے پڑھے، واپس بک مارک لگایا، گاڑی میں ڈالا، اتر گئے. خوب یہ ہیبٹ اب تو وہاں پہ بھی آہستہ آہستہ کم ہو گئی ہے، لیکن یہ آپ سوچیں کہ ہم نے کتنی کتابوں کا مطالعہ کیا آج تک. دین کے معاملے میں ہماری کتنی کتابیں، لوگ مولانا سوال پوچھتے ہیں، لوگ ہم سے سوال پوچھتے ہیں، ظاہر ہے ہمارا حق بنتا ہے، مولانا صاحب یہ بتا دیں یہ بتا دیں. یہ جو آپ ہم سے پوچھ رہے ہیں، اس پوچھنے سے پہلے آپ نے کتنا سرچ کیا، کتنا سرچ کیا. ابھی تو آپ کے سامنے احکام سستانی ڈاٹ او آر جی، خامنائی ڈاٹ او آر جی، لیڈر ڈاٹ او آر، اسلام، کتنی ویب سائٹس ہیں، اس کے اوپر سب کوشچن آنسر ہیں، لیکن ہم سرچ ہی نہیں کرتے. مولانا صاحب آپ ہی بتائیں گے بھائی. اچھا بھائی ابھی ہم بتائیں گے. دوسری بات سب سے امپورٹنٹ احکام کے علاوہ عقیدہ ہے، دین، توحید ہے. توحید پر ہم نے کتنی کتابیں پڑھ لی، نبوت پر ہم نے کتنی کتابیں پڑھی ہیں، امامت پر ہم نے کتنی کتابیں پڑھی ہیں، ہم کربلا پر ہم نے کتنی کتابیں پڑھی، کربلا پر ہم نے خود کتنی کتابیں پڑھی ہیں. اذان محترم، پھر ہم کیسے یہ کہہ سکتے ہیں کہ یہ معاشرہ ظہور کی طرف حرکت کر رہا ہے؟ کیسے کرے گا؟ آپ اپنے سبجیکٹ کی کتنی کتابیں پڑھتے ہیں؟ اسکول میں جو پڑھایا جاتا ہے وہ تو میں نے پڑھایا، ہوم ورک کیا. ہمارا تو ملک وہ ہے جہاں اسکول مہنگے سے مہنگا بھی ہو پھر بھی ٹیوشن پڑھنی ہے. ابھی تو بھائی مہنگے اسکولوں میں کیوں کرا رہے ہو؟ پھر ٹیوشن تو پڑھے گا بچہ، تو اس کا مطلب کیا ہے؟ یعنی تعلیمی نظام میں سب سے بڑا نقص یہ ہے کہ اسکول پڑھا ہی نہیں رہا اس کو، ٹیوشن پڑھتا ہے وہ. کوئی بھی ہو ٹیوشن پڑھے گا، ٹیوشن کا کاروبار اچھا ہے ہمارے. اور میں ہی نہیں کہتا کہ آپ لوگ ٹیوشن میں پڑھاتے ہیں نہ پڑھائیں بھائی، لیکن آپ یہ دیکھیں نا کہ کئی ملک ایسے ہیں جہاں ٹیوشن کا کانسیپٹ ہی نہیں ہے، اصل کانسیپٹ نہیں ہے ٹیوشن کا. کیوں؟ وہ اسکول کیا کرنے جا رہا ہے وہ. ٹھیک ہے، ہیلپ چاہیے کبھی کسی سے لے لی، اور لیکن جو ہم پڑھایا جا رہا ہے، کیا یہ جو سبجیکٹ پڑھ رہا ہے اس پر بھی محنت ہو رہی ہے کہ نہیں ہو رہی ہے؟ اب آپ بولیں گے مولانا صاحب ہمیں کہاں لے کے جا رہے ہیں. جانے محترم، وہ جو ایک حکومت بننی ہے نا، وہ جو ایک حکومت بننی ہے وہ مدینہ فاضلہ ہے. وہ ایک ایسا شہر ہے کہ جس میں کوئی لوپ ہول نہیں ہے. وہ جو آئی ٹی کے لوگ بیٹھے نا، تو آپ کو پتا ہے کہ فائر وال بنائی کیوں جاتی ہیں، ساری چیزیں کیوں بنائی جاتی ہیں؟ کہ کوئی بگز نہ آئے، کوئی اٹیک نہ کرے. بینکنگ سسٹم جتنا بھی آن لائن ہوتا ہے وہ سب اسٹرانگ فائر وال پہ بنا ہوا ہوتا ہے کہ کوئی گھس کر ڈیٹا انکرپٹ نہ کر لے، ڈیٹا چوری نہ کر لے. وہ آپ بھی اینٹی وائرس وائرس ڈالتے ہو کہ کوئی مالویئر نہ آ جائے، اسپائی ویئر نہ آ جائے، اندر نہ گھس جائے، موبائل کو خراب نہ کر لے. خوب کیوں ہے یہ سب؟ وہ جو شہر ہوگا نا وہ بہت فائر وال پروف ہے. वो फायर वॉल प्रूफ इसमें नहीं है कि उसमें घुस ना पाए, जिसमें भी नक्स होगा वो उस शहर में जा ही नहीं पाएगा। तो ये नक्स यहां है, यहां जिसमें कीना होगा वो इमाम के हुकूमत में दाखिल नहीं हो पाएगा, जिसमें बुग्ज होगा, जिसमें मुनाफिकत होगी नहीं जा पाएगा, जिसमें जहालत होगी नहीं जा पाएगा, जो अपनी तरफ मुतवज्जे नहीं और दूसरों की तरफ उंगलियां उठाता होगा वो नहीं जा पाएगा। तो आप देखें अब ये उलमाओं की जिंदगी तरफ मुतवज्जे हों, वाकया मैं पहले आपकी खिदमत में बयान कर चुका हूँ कि इंसान खूब पहचाना जाता है, ख़ासतौर पर जवानों के लिए किताब जो है वो चंद किताबें जो हैं वो तालिब इल्मों के लिए तो बहुत ज़रूरी हैं पढ़ना, लेकिन आम जवानों के लिए भी है कि बहरहाल इंसान, क्योंकि जब तक आपका इंटरनल सॉफ्टवेयर ठीक नहीं होगा आप एक्सटर्नल कुछ नहीं कर सकते। इंटरनली कमज़ोर थे, इब्ने ज़ियाद ने तलवारों को सोनों से ख़रीद लिया, इंटरनली कमजोर, इंटरनली मजबूत होते तो खड़े रहते, कट जाते, मर जाते, इमाम के लिए खड़े रहते। मुल्ला मेहदी नाराकी, मुल्ला अहमद नाराकी के जो वालिद हैं, उनकी किताब जामेउ सादात, वो किताब मेराजो सादा उर्दू के अंदर भी है, मेराजो सादा इखलाक की किताब है, इखलाकियात से भरी किताब है, इसको पढ़े, पीडीएफ भी मिल जाएगी आपको, वेबसाइट्स पे पड़ी हुई फ्री में, पैसा भी खर्च नहीं करना। वो जो इनके वालिद ने किताब लिखी थी ये किताब उसका खुलासा है जामेउ सादात, वो किताब अरबी में लिखी गई, अरबी में लिखी गई। जब ये नजफ के हौजे में गए तो लोगों ने बहुत सराहा कि भाई माशाल्लाह क्या किताब लिखी, बड़े बड़े उलमा मिलने आए कि भाई आपने कितनी ज़बरदस्त किताब लिखी। अगर कोई नहीं आया तो एक शख्स नहीं आया, कौन कि जो बहुत बड़ा आलिम है अपने ज़माने का, और वो सैयद मेहदी बहरुल उलूम। सैयद मेहदी बहरुल उलूम वो हस्ती हैं कि जिन्हें वक्त के इमाम ने अपने सीने से लगाकर इल्म ट्रांसफ़र किया है। वो इमाम ने सीने से लगाकर मस्जिद कूफा में इल्म को ट्रांसफ़र किया है। वो ऐसी शख्सियत थी, ब्रैकेट में एक ज़माने में इन्होंने दर्स देना छोड़ दिया, बड़े बड़े लोगों ने मराजे किया कि भाई आपने दर्स देना छोड़ दिया, कहा नहीं, कहा वजह तो बताएं, कहा मैं रात को गरीबों की मदद करता हूँ, रात को कूफा में लोगों की मदद करता हूँ, लेकिन मैंने रात को किसी तालिब इल्म को नहीं देखा जो रात को उठ के मनाजात करता हो, मैं इन तालिब इल्मों को नहीं पढ़ाऊँगा जो रात को उठ के खुदा से मुनाजात नहीं कर रहे। जब ये तालिब इल्मों को पता चला तो कहते सब ने गिरिया किया, इस्तग़फ़ार किया और रातों को उठ के तजर्रो शुरू कर दिया, तब इन्होंने दोबारा तदरीस शुरू की। ये मिलने नहीं आए तो उन्होंने कहा मुल्ला मेहदी नाराकी ने कि मैं खुद जा, लोगों ने बोला भाई आप नहीं जाएं, लोग कहा नहीं वो सैयद है मैं जा, गए दर्स दे रहे थे, बैठे, दर्स ख़त्म हुआ वो उठ के चले गए, ये भी उठ के चले गए। कुछ दिन गुजरे, इन्होंने कहा मैं फिर जाता हूँ, जो साथ में लोग थे उन्होंने कहा मौलाना बस कर दीजिए, वो आपको देख ही नहीं रहे हैं, बात ही नहीं कर रहे हैं। कहा नहीं मैं फिर जाऊँ, गए दर्स ख़त्म, ये भी उठ गए, वो भी उठ गए, कोई बात नहीं, ये चले गए सामरा, करबला, काजमैन, वापस नजफ आए, वापस जाने लगे तो कहा मैं फिर चलता हूँ। लोगों ने बोला कितना अपने नफ्स को तोड़ेंगे आप, कितना अपने नफ्स को शिकस्ता करेंगे। कहा कोई मस, जैसे ही ये निकले और सैयद को पता चला कि आ रहे, सैयद बगैर जूतों के दौड़ते हुए गली के कोने पे आए और इनको लेकर आए, बैठाया, बात की, कहा आप पूछेंगे नहीं कि आप पहले दो तीन दफ़ा आए मैंने आपसे बात नहीं की या मैं आपके पास नहीं आया। कहा नहीं, क्यों, क्या वजह है। कहा मैं ये देखना चाहता था कि जो इखलाक की किताब आपने लिखी है ये इखलाक आप में पाया जाता है कि नहीं जाता। ये इंटरनल है, یہ مجلس حسین سے اٹھ کے آدمی جائے اور واپس میں چلتے والے کو دو لگا دے منہ سے لگا, بٹو کہاں سے آ رہے ہو, مجلس سے آ رہے ہو, سبیل لگائی ہوئی ہے, 3 بج رہے ہیں رات کے, کوئی بھی نہیں ہے سبیل پہ, اونچی آواز میں نوحے چل رہے ہیں, یہ امام حسین کے ماننے والے ہیں. یعنی حسین کو نہیں سمجھے, یعنی آپ دنیا کو کیا دکھانا چاہ رہے ہو, یعنی ہم محرم ہیں ہم کچھ بھی کریں گے, ابھی بھائی کیا مطلب کچھ بھی کریں گے, لوگوں کو کھینچو اپنی طرف, ریپیل کر رہے ہو. مجھے کئی لوگ بعض اوقات بیچارے لوگ ڈرتے ہیں, کسی کو کچھ بول دو کہتے ہیں یہ لو بھائی عزاداری کی دشمن ہو, بھائی بیچارے لوگ اپنے اپارٹمنٹ سے لوگوں نے مجھے ویڈیو بنا بنا کے بھیجی ہیں, مولانا صاحب دیکھیں کوئی بھی نہیں کھڑا ہوا, دریاں بھی نہیں بچھی ہوئی ہیں, بس ایک 2-4 کناتیں لگی ہوئی ہیں اور 3 بج رہے ہیں, دیکھیں اب کوئی بوڑھا ہے کوئی بزرگ ہے. عزیزان محترم معاملہ بہت نازک ہے, امام حسین تک پہنچنا آسان نہیں ہے, اپنی ذات سے گزرنا پڑتا ہے. جو اپنے آپ کو فنا کرے گا وہ حسین تک پہنچے گا. جہاں میں ہوں جہاں میری باتیں ہوں وہاں امام حسین نہیں آ سکتا. یہ قلب بہت پاک ہے, اسی کی تو اصلاح کرنی ہے, مجلس ہے اس لیے, میں اپنی اصلاح کے لیے آتا ہوں. میں خود مجلس نہ پڑھوں میں مر جاؤں گا, وہ چند دن گزرتے ہیں میں کہیں ٹریول نہ کروں, میرے گھر والے میرے چہرے پر پریشانی دیکھتے ہیں تو وہ کیا کہتے ہیں, اب آپ بہتری ہے چلے جائیں تو اچھی بات ہے کہیں نہ کہیں, کیونکہ آپ کے حالات ہمیں اچھے, کیوں, کیونکہ رزق کے معنوی ذکر حسین ہے, وجود کو ذکر چاہیے. امام علی علیہ السلام فرماتے نہیں تھے کمیل سے, کمیل واز کرو واز, کیوں, کان سننا چاہتے ہیں. وہ جب انسان وجود اس کا گفتگو کرتا ہے تو وہ خود بھی سن رہا ہوتا ہے, خود سن رہا ہے. ہمارے ایک مرشد کہتے تھے کہ تم جب بولتے ہو تو تم نہیں بول رہے, ہم بول رہے ہوتے ہیں, بیسیکلی ہم خود سن رہے ہیں, ہم خود سننا چاہتے ہیں. وہ پہلی چیز یہی ہے کہ انسان فہم علم بڑھائے زندگی میں, کتاب پی ڈی ایف ڈاؤن لوڈ کر لیں, آسان ہے, وہ 10 دن 10 حدیثیں تو پڑھ سکتے ہیں, 10 دن امام حسین کی 10 حدیثیں پڑھ تو سکتے ہیں. یہ تو ہماری اپنی بھی کوتاہی ہے جانے محترم, ہم بھی آپ کو باتیں نہیں بتاتے ہماری, میں اپنی, میں دوسرے علماء کو تو نہیں کہہ سکتا, میں اپنی غلطی آپ کے سامنے آشکار کر رہا ہوں. اب ہم 10 دنوں میں کچھ چیزیں پڑھ سکتے ہیں, سیکھ سکتے ہیں. خوب جہاں آپ اتنا سیکریفائس کرتے ہیں اپنے ٹائم کے لیے, وہاں تھوڑا سا اور کر سکتے ہیں, یہ نقصان نہیں دے گا. علم ہمیشہ انسان کے وجود کو نورانی کرتا ہے, نور آتا ہے, اور اگر جب ویسے بھی معصوم کا قول ہو تو انسان کا وجود ویسے ہی نورانی ہو جاتا ہے. امام رضا علیہ السلام, امام رضا فرماتے ہیں کہ تم ہمارے کلام کو لوگوں تک پہنچا دو, ہم جانے اور لوگ جانے. اور یہیں امام فرماتے ہیں کہ مجھے مشہد سے بڑی محبت ہے, ویسے تو ہر حرم سے محبت ہے لیکن مشہد کی ہوا کچھ الگ ہی ہے. ویسے امام فرماتے ہیں کہ تم اللہ کی طرف سے کہ تم اگر اللہ کے کم دیے ہوئے پر راضی ہو جاؤ تو خدا تمہارے کم عمل کو بھی قبول کر لے گا. یہ انسان خوب طلب تڑپ ضروری ہے جانے محترم. ایک عالم دین جن کو اللہ نے توفیق دی ہوئی تھی کہ وہ حرم میں سحر کی اور فجر کی نماز پڑھا کرتے, 2 گھنٹے کہتے ہیں کہ تہجد پڑھا کرتے تھے, 2 گھنٹے تہجد. خدا ہمیں بھی جو ہے وہ اس سحر میں خدا کلام کرنے کا رزق عطا فرمائے. تہجد پڑھا کرتے تھے, بیمار ہو گئے, مریض ہو گئے, شدید مریض ہو گئے, ہاسپٹل چلے گئے. اب خدا جو ایک توفیق تھی جو ہر روز مسجد میں امام کے حرم میں جانے کی, اب وہ کم ہو گئی. تو بڑا گریہ کیا انہوں نے کہ پاؤں میں شدید درد, نہیں جا سکتے. تو بہرحال توسل کیا امام سے, بیداری میں یا سوتے میں آیت اللہ شمس الدین آغا ہاشمی نجات سے اس واقعے کو بیان کرتے ہیں, کہتے ہیں کہ انہوں نے دیکھا کہ ایک باغ ہے اور باغ میں امام رضا علیہ السلام بیٹھے ہوئے ہیں اور باغ میں خوبصورت پھول ہیں. انہوں نے ایک پھول توڑا اور مجھے دیا اور پھر اپنے ہاتھ کو میرے ٹانگ پر جو ہے وہ لگایا. اچانک سے پھر میری آنکھ کھل گئی تو میں نے دیکھا کہ میرا درد ختم ہو گیا ہے اور پھول میرے ہاتھ میں ہے. اللہ خدا ہم سب کو مشہد مقدس اور کم المقدسہ کی زیارت نصیب فرمائے. وزان محترم, وہ کہتے ہیں کہ امام نے جب یہ مجھے دیا تو وہ جو قرآن کی آیت بھی ہے کہ قرآن کو اللہ نے نازل کیا اور اس میں شفا رکھی ہے, کہا امام نے یہ آیت تلاوت کی, کہہ رہے اس کے بعد جب بھی کوئی مریض ہوتا تھا, کوئی بھی مریض ہوتا تھا, تو میں یہ آیت کی تلاوت کرتا تھا اور ہاتھ لگاتا تھا, وہ بھی ٹھیک ہو جاتا تھا. اب یہ وجود جب اس قابل ہو جاتا ہے تو یہ امام کو اپنے قلب سے مشاہدہ کرتا ہے. اب خدا ہمیں توفیق دے عزیزان محترم. اب جب تک ہم اپنے اس قلب کو وسیع نہیں کریں گے ہم کربلا نہیں پہنچ سکتے. اگر ہم نارمل رہے, اسی دنیا میں رہے, تو ہمارا حال وہی ہوگا جو اس شخص کا تھا, وہ جو ایک ذاکر تھا, وہ کہتا تھا کہ اب امام کے صاحب میں بھی کربلا میں ہوتا تو امام کے صحابیوں کی طرح, انہوں نے کہا میں بھی ہوتا میں بھی کھڑا ہو جاتا, امام کے صحابی تو کوئی ہوتا, میں بھی ہوتا تو میں بھی یہی کرتا. تو اسے خواب میں کیا دکھایا گیا, روز کربلا تیر آ رہے ہیں آتش سے بھرے اور وہ کھڑا ہوا ہے اور امام نماز پڑھ رہے ہیں. جیسے ہی تیر قریب آیا خود سائڈ پہ ہو گیا, تیر امام کو پیوست ہو گئے. چند تیر امام کو لگے, ابھی شرمندہ ہے, امام نے کہا کہ آئندہ کبھی یہ نہیں کہنا کہ میرے صحابیوں جیسے, میرے صحابیوں جیسا کوئی نہیں ہو سکتا. یہ کربلا آسان نہیں ہے, توحید کی وادی میں آنا کربلا ہے. اور اس کے لیے ضروری ہے کہ انسان پہلے اپنی خواہشات سے, اور خواہشات انسان خود جو ایک سسٹم ہے انسان کا اپنا, وہ اس کو بھی آپ بغیر علم کے سولف نہیں کر سکتے. آپ کو پتہ ہونا چاہیے کہ انسان کے ظاہر میں جو وہ بیماریاں ہیں, اسی طرح انسان کے باطن میں بھی بیماریاں ہیں, انسان کے باطن کے اندر بھی. کہ اب آج جو ویسٹرن علم ہے یا ویسٹرن ایک تھیوری ہے, وہ انسان کے باطن کی طرف متوجہ نہیں ہے, وہ صرف ظاہر ہے. آپ اچھا پڑھ لیں, اچھا بزنس, اچھی شاپ, اچھا گھر, اچھی گاڑی, اچھے کپڑے, اچھے جوتے, اچھا سب کچھ. قرآن بھی یہ کہہ رہا ہے کہ جو دنیا طلب کرتے ہیں ہم انہیں سب کچھ دنیا میں ہی دے دیتے ہیں, مگر آخرت میں ان کے لیے کچھ نہیں ہے سوائے جنت جہنم کی آگ کے. دنیا کی جو تعلیم ہے وہ صرف ظاہر کو اچھا کر رہی ہے. آپ کی پوسٹ کیا ہوگی, آپ کا ڈیزگنیشن کیا ہوگا, آپ کو بہیو کیسے کرنا ہے, آپ کا اخلاق کیسے ہونا ہے, آپ کو سبآرڈینیٹ سے بات کیسے کرنی ہے. آپ ڈاکٹر ہیں لیکن بغیر پیسوں کے آپ کو کسی کی تربیت کرنی پڑ جائے, کبھی گاؤں دیہات میں جا کر لوگوں کے لیے کلینک لگانا جائے, یہ یونیورسٹی نہیں پڑھاتی آپ کو. دنیا صرف آپ کے ظاہر کو بہتر کر رہی ہے, مگر یہ الہی یونیورسٹی ہے, یہ امام حسین کی یونیورسٹی ہے جو آپ کے باطن کو بہتر کر رہی ہے. اور قیامت والے دن ظاہر تو اٹھایا جائے گا, اصل کیا ہے باطن, باطن. قبر میں جائیں سب ختم ہو جائے گا, گوشت ختم ہو گیا, ہڈیاں بھی ختم ہو گئی انسان کی, تو پھر عذاب کس پر ہے؟ باطن پر ہے, باطن. इस बातिन को साफ एग्जिट दे। यहाँ आते हैं, बारिश हो रही है, मुझे तो पता भी नहीं चल रहा कि बाहर बारिश हो रही है कि नहीं हो रही, लेकिन बहरहाल ड्रिजलिंग तो शाम से हो रही है। यकीनन आप आते हैं, तकलीफ़ भी है यकीनन आपको, लेकिन मौला आपको इसका अजर दे। जाने मोहतरम मौसा, आप सूखे कपड़ों में आए, आप बाहर निकलते हुए गीले होते हुए घर जा रहे हैं। एग्जिट इस जिंदगी से क्या है? क्या मैं पैदा हुआ मासूम, दुनिया ने मुझे सिखाया पढ़ाया, अच्छी लोग मिल गए, अच्छी अपॉर्चुनिटी मिल गई, अच्छा सीख लिया, सही हो गया, लेकिन गलत चीज़ें हुई। और एग्जिट का टाइम किसी को नहीं पता, मरना कब है किसी को नहीं पता। कोई बुजुर्ग में बुजुर्गी में चला जाएगा, कोई बचपन में चला जाएगा, कोई जवानी में चला जाएगा। अब ये जो आप डेथ हुई आपकी, एग्जिट हुआ, जैसे ही आपका एग्जिट हुआ, आपकी जो बरजख की जिंदगी थी जिसे आपने खुद डिजाइन किया था, बरजख कोई दूर कोई जगह नहीं है, बरजख आलम मलाकूत आपके साथ साथ है। जिस हालत में आपका यहां दरवाजा बंद हुआ, वहां दरवाजा खुल जाएगा, और वो दरवाजा जहां खुलेगा तो उसमें जो कुछ आपने भेजा था वही है। जो ईंटें आपने भेजी थी उसी दीवारों से आपके वहां घर बने हुए हैं, जो दरख्तों को आपने पानी दिया था वही दरख्त आपको साए के लिए है। अगर जबान 200 गुना जबान से है, कब्र में सबसे ज्यादा अजाब जबान से है। जबान है क्या? गोश्त का एक टुकड़ा बस। अगर इंसान चाहे तो उसके इख्तियार में रह सकता है, अगर इंसान न चाहे तो इंसान फिर इसके गुलाम बन जाता है। अब हम जो बोल रहे हैं, जो भी बोल रहे हैं, आलम बरज़ख में मुनसजिम हो रहा है, जिस्म बन रहा है। ये जो आप बना रहे हैं, यही चीज या आपको इमाम की तरफ लेके जा रही है या इमाम से दूर कर रही है। ये जो भारीपन है, ये जो कुरान कह रहा है कि फरार करो खुदा की तरफ, फरार करो किस चीज से? तुम जितनी जल्दी खुदा की तरफ फरार करोगे उतना तुम्हारा बोझ हल्का होगा। गुनाह तुम्हें भारी कर देंगे, तुम भाग नहीं सकते खुदा की तरफ। मना जाते शाबानिया में कि फराज है, वो कद हरबतो इलैका, मैं दौड़ता हुआ तेरी बारगाह में आया, वकफ तो इलैका, तेरे सामने खड़ा हूं, तूने रुस्वा कर दिया तो कोई इज्जत देने वाला नहीं है मुझे। जितना आप बोझ डालेंगे उतना आपको मुश्किल है खुदा तक पहुंचने। आयतुल्लाह गुमशई तफसीर कुरान मुफस्सिर कुरान फरमाते हैं कि जब इंसान की रूह निकलती है तो रूह और बदन दोनों एक दूसरे के साथ खिंचाव में रखते हैं। मादा रूह को तंग करता है, रूह को निकलने नहीं देता। क्यों? अगर जिंदगी मादी गुजरे तो रूह बहुत मुश्किल से निकलती है, और ये जो प्रोसेस है कहते हैं ये बहुत लंबा हो जाता है और इंसान उस तकलीफ को बर्दाश्त करता है। एक शख्स कि जिसे एक्सपीरियंस हुआ लाइफ आफ्टर डेथ का, वो कहता है मैं घर से बाहर निकला, घर में कोई सिलेंडर था, मैंने आग लग गई, मैं उसको बाहर फेंकने गया सहन से, तो सहन में मेरे हमसाए की गाड़ी खड़ी हुई थी, उसमें सिलेंडर लगा हुआ था, वो रखा, वो भी फट गया, वो फटा तो पूरे बदन में आग लग गई, पूरा बदन जल गया, इसकी जलते हुए मैं इसकी रूह निकल गई। ये कहता है मैं अपने आप को ऊपर से देख रहा हूँ, बदन मेरा जल रहा है, मेरी रूह, मैं अपने आप को हल्का महसूस कर रहा हूँ। अचानक से देखा कि मेरी माँ आई और उसने गिरिया शुरू कर दिया, रोना शुरू कर दिया, और मतलब चीखो पुकार, उसकी चीखो पुकार और उसके गिरिए ने मेरी रूह वापस बदन में गई। लेकिन ये जो प्रोसेस था ना दोबारा बदन का, ये बिल्कुल ऐसा था कि जिंसान तेख तलवारों के ऊपर से गुजरता हुआ वापस जा रहा है। फिर मैं गया, मैंने पाइप उठाया, अपने आप को डाला, इतने में एम्बुलेंस आई, मुझे लेके गई। लेकिन जैसे ही मैं हॉस्पिटल पहुंचा तो 100% बर्न था, पूरी बॉडी जल चुकी थी, वो सब कपड़े शपड़े चिपक गए थे। अब मुझे उन्होंने उतारना था, लेकिन जब आपको कुछ उतारेंगे तो वो कहते हैं कि जाहिर है पेन किलर या एनेस्थीजिया लगाएं, लेकिन बॉडी में कहीं जगह ही नहीं थी कि एनेस्थीजिया लगे, बेहोश किया जाए। मजबूरन मुझे जिंदा हालत में, होश की हालत में मेरी खाल को खींचा गया। जैसे ही मेरी खाल खींची, दोबारा मेरी रूह परवास कर गई, दोबारा मैंने देखा, फिर मैं वही हूं। लेकिन फिर वही चीजें देखने के बाद वापस जब मेरी रूह गई, फिर वही तकलीफ। अज़ीज़ाने मोहतरम, ये लफ्जों में कहना बहुत आसान, बहुत आसान, लेकिन जब रूह निकलती है, रिवायात कहती हैं 300 तलवारों की नोकें जब बदन में चुप रही हूं, रूह वैसे निकलती है। लेकिन जो रजब के आखिरी रोजे रखता है, उसकी रूह खुशबू की तरह बाहर निकल जाती है। ये सारी चीजें हमारे पास मौजूद हैं, ये सारा प्रोसीजर दूसरे आलम में लिखा जा रहा है, देखा जा रहा है। क्योंकि मुझे तवज्जो ही नहीं है कि दूसरा आलम भी है या नहीं है, दूसरे आलम में है। क्यों जो इमाम के साथ थे उन्हें अपनी जानों का नजराना देते हुए तकलीफ नहीं हो रही थी? क्यों थे? क्योंकि वह अपने आप को कहीं देख रहे थे, कहीं देख रहे। और जो अपने आप को इमाम के पास देखता है, उसके बदन के टुकड़े भी हो जाएं, उसे तकलीफ नहीं होती। ऐसा नहीं मत तो हम अज़ान मोहतरम, जो इमाम के साथ होगा उसे इमाम बहुत कमाल पे पहुंचा देते। करबला में बहुत माजरत कि मैंने आपको जहमत दी, अज़ान मोहतरम करबला में जो इमाम के करीब आया, इमाम ने उसे कमाल पे पहुंचा दिया। करबला में कैसी कैसी हस्तियां हैं, कैसी हस्तियां हैं, मासूम कोई नहीं है सिवाय इमाम के। लेकिन आप देखें उनके मकाम, देखें हज़रत अबुल फजल अब्बास मकाम, देखें आप जनाब अली अकबर, जनाब अली असगर। अब ये हस्तियां, ये आसान नहीं है। आज आप उनका जिक्र करते हैं, आज आप उनके लिए रो रहे हैं, ये कोई ये आम दुनिया है, ये वादी आम वादी नहीं है, ये किसी और वादी में माजरा हर साल होता है तो आपकी आंखों में आंसू आना शुरू हो जाते हैं। ये माजरा रिपीट हो रहा है। आपका कल्ब पाक है, आप उस आलम से चीजों को महसूस कर रहे हैं। रोना गिरिया करना मेडिकली प्रोसीजर है। आप बैठे हुए हैं, आपके आंखों में वो लिक्विड थोड़ी डाला जाता है, वो जो आईज के लिए, बीमारी के लिए, किसी के लिए आपको डालें तो आप रोना है, नहीं। ये रोना आपका, आपके एहसासात कुछ अल्फाज से सिंक होते हैं, इरताश पैदा होता है। ये इरताश आपके बातिन कल्ब में जाता है। ये जब आपके बातिन कल्ब में जाता है तो मंजर कशी होना शुरू हो जाती है। ये मंजर कशी किसी और आलम में है। ये मंजर कशी जब होती है तो फ्यूम्स आपके कल्ब से उठना शुरू होते हैं। बॉडी का जो सिस्टम है वो आपके कल्ब की अतात करने लगता है और आपकी आंखें नम होना शुरू हो जाती हैं। और ये आंसू आम आंसू नहीं है। इस एक आंसू की कीमत कयामत वाले दिन आपको पता चलेगी। एक आंसू, ये बड़ा प्रोसीजर है, बड़ा सिस्टम है। दुनिया इसको समझ नहीं पाई। फिरके जिन्होंने असल जिन्हें खुदा का ना पता हो, जिन्हें रसूल का ना पता हो, उन्हें गिरिए का क्या पता। वो जो कहते हैं रोना आराम है, तो फलाना है, ये इन्हें क्या पता। रसूल किसे कहते हैं? جو رسول امام حسین کی ولادت پہ خود روئے ہوں، میری آپ کی حیثیت؟ عزیزان موت، ایک اور ہستی کربلا میں ایسی ہے کہ جس کا وجود نہ ہوتا تو کربلا نہیں ہوتی. فارسی کے اندر مصرع ہے، کربلا کربلا می ماند اگر زینب نہ بود. کربلا کربلا میں رہ جاتی، کربلا رہ جاتی کربلا میں اگر زینب سلام اللہ علیہا نہ ہوتی. بس یہ چند مصائب کے جملے. عزیزان محترم، آج ان کو رونا ہے جن پر بی بی زینب نے کربلا میں گریہ نہیں کیا، نہیں کیا گریہ. 28 رجب کے واقعہ میں نے آپ کی خدمت میں پہلے بھی بیان کیا، کس طرح بی بی زینب نکلی ہیں اپنے بھائی کے ساتھ، تیار ہو رہی ہیں، جا رہی ہیں، اپنے شوہر سے اجازت لی، بچے دے دیے گئے کہ بچوں کو لے جاؤ، جب وقت پڑے تو ان کو قربان کر دینا. بس سارے راستے بی بی زینب اپنے بھائی کے ساتھ، اپنے بھائی سے دور نہیں ہوئی. عجیب محبت ہے بہن بھائیوں کی، عجیب محبت. بھائی کے لیے پریشانی، بھائی کے لیے اضطراب. شب عاشور بھی بی بی زینب اپنے بھائی کے لیے پریشان ہے. بھیا یہ اصحاب کل آپ کا ساتھ دیں گے یا نہیں دیں گے؟ کیونکہ ماں کی ایک نشانی تو رہ گئی ہے، اب اس نشانی کو کیسے زینب چھوڑ دے؟ اللہ اکبر. ہاں عزادارانِ محترم، شب عاشور ہر ماں اپنے بچوں کو تیار کر رہی ہے. کربلا کی ماؤں کو سلام کہ جنہوں نے تشنگی اور پیاس اور غربت اور دشت کربلا کے باوجود اپنے بچوں کو تیار کیا. کسی ماں نے یہ بہانہ نہیں دیا کہ مطلب ہم کیسے تیار کریں، نہیں. ہر ماں، ہر ماں رات کو اسی امید پر ہے کہ صبح اس کے جگر کے ٹکڑے امام پر قربان ہو جائے. بی بی زینب بھی اپنے بچوں کو رات کو یہی وصیت کر رہی ہے، بیٹا صبح اپنے ماموں پر قربانی دینی ہے. روزے عاشور آئی، ہر کوئی جا رہا ہے. آپ مقاتل پڑھتے رہتے ہیں، پہلے اصحاب گئے، پھر بنی ہاشم شروع ہوئے، اور بی بی زینب کو اپنے بچوں سے زیادہ علی اکبر سے محبت ہے. اور بہرحال آگے ایام آئیں گے اس جوان کے بھی. جو بھی بدن آیا خیمے میں، سب سے پہلے بی بی زینب آئی ہے. کیوں؟ تاکہ بھائی کو کوئی کمی محسوس نہ ہو. کھڑی بھی ہیں اپنے بھائی کے ساتھ. دن گزر رہا ہے، اونو محمد کو اجازت نہیں مل رہی. بی بی زینب اپنے بچوں کو لے کر اپنے بھائی کے پاس گئیں کہ بھیا ان کو اجازت؟ بھائی کیسے اجازت دے گے؟ بہن کے لفتے جگر ہیں. اجازت ملی. عزادارہ نے محترم، بس چند منٹ ہیں، شبیہ تابوت برآمد ہونا ہے. بی بی سیدہ کے نواسے ہیں یہ یاد رکھیے گا. ثانیہ زہرا کے بیٹے ہیں یہ. روتے ہوئے کوتاہی مت کیجیے گا. اللہ اکبر. امام نے اجازت دی، جاؤ. اون و محمد گئے. جنگ آپ سنتے رہتے، میں تو اتنا بہرحال مقتل اور رجس نہیں پڑھ پاتا، جعفر تیار کے پوتے ہیں، حیدر کرار کے نواسے ہیں، جنگ تو جانتے تھے۔ دونوں نے خطرناک وار کیا۔ ایک میمنہ پہ میسرہ پہ کہتے ہیں ایسا وار کیا دشمن کو پلٹ دیا، لیکن بچے تھے اور پیاسے بھی تھے، لڑتے لڑتے چھوٹا بھائی گر گیا۔ جیسے چھوٹا بھائی گرا نا تو بڑا بھائی تیزی سے اس کے پاس آیا، محمد ہم بھی آ رہے ہیں۔ تھوڑی دیر ہوئی، اون بھی اپنی سواری سے گر گئے۔ گرے، جیسے ہی گرے کہا مولا ہمارا آخری سلام ہو، زینب کی قربانی۔ عزاداران محترم، مقاتل کہتے ہیں، پھر آپ جانتے ہیں نا کہ یہ بہت سارے باتیں جو ہیں وہ خود آپ تصور کریں، مطلب ضروری نہیں ہے کہ ساری باتیں مقتل میں اس طرح ہوں، مطلب کچھ چیزیں واضح ہیں کہ جب بچے گرے ہوں گے تو بھگدڑ مچتی ہے دشمن کی، اس بھگدڑ میں ان بدنوں کے ساتھ کیا ہوا۔ بس مقتل تو یہی کہتا ہے کہ امام حسین پہنچے، دائیں طرف اون کو اٹھایا ہوا ہے، بائیں طرف محمد کو اٹھایا ہوا ہے، لے کے جا رہے۔ نہ جانے کس حالت میں ان کو خیموں میں لے کے گئے ہوئے ہیں، لیکن اب جہاں ہر بدن پر بی بی زینب آتی تھی، دیکھا جیسی اون محمد کے بدن آئے بی بی زینب نہیں ہے۔ اہل حرم کی خواتین سمجھی کہ بی بی زینب بے ہوش پڑی ہوں گی خیمے میں، اپنے جا کر کیا دیکھا، بی بی زینب سر سجدے میں ہے، کیا کہہ رہی ہے، پروردگار میں نے دو نشانیاں بھیجی ہیں، دو نشانیاں، خدا آپ کو اس کا اجر دے۔ روئیے، بی بی زینب نہیں روئی اون محمد کو، خدا میں نے دو نشانیاں بھیجی ہیں، ہائے غربت علی کی بیٹیوں کی۔ خواتین نے کہا شہزادی اونو محمد آ گئے، کہا آ گئے، اونو محمد کیسے واپس آ گئے؟ اب جا کر کیا دیکھا، امام حسین سر جھکائے کھڑے ہیں، ایک طرف اون سو رہے ہیں، ایک طرف محمد سو رہا ہے، امام حسین اپنی بہن سے آنکھیں نہیں ملا رہے۔ بی بی زینب نے دونوں بدنوں کو کنارے پہ کیا، سر سجدے میں رکھا، پروردگار تیرا شکر، تو نے میری قربانیوں کو قبول کر لیا۔ یہ ہے زینبی کردار، زینبی مائیں۔ بس عزاداراں نے بس دو جملے اور آپ سے التماس دعا۔ اب پورے راستے روز عاشورہ گزر گئی، مشکلات آپ سنتے رہیں گے، آگے آپ کے سامنے آئیں گی، کہیں پر بھی مقتل یا کوئی عالم نے یہ نہیں کہا کہ زینب نے اون محمد کو یاد کیا ہو، کہیں نہیں کیا، کہیں نہیں کہا۔ راستے میں اسیر ہو گئی یا کبھی سجاد کو بچا رہی ہے، یا کبھی سکینہ کو بچا رہی ہے، کہیں نہیں، کبھی نیزوں سے بھی گفتگو نہیں کی، اگر گفتگو بھی کی تو اپنے بھائی سے کی، بھیا مجھ سے بات نہیں کرتے تو اس بچی سے تو بات کر لو۔ کوفہ، شام، شام، شام کا زندان سب ختم ہو گیا، کاروان چھٹا، رخصت ہوئے، آزاد ہوئے، کربلا میں آئے، بی بی زینب گر گئی اپنے بھائی کے بدن کے اوپر۔ بی بی زینب ضعیفہ ہو گئی، بوڑھی ہو گئی، یقیناً اون محمد کے بدن پہ گئی ہوں گی۔ پھر بھی مقتل خاموش ہے، ہوگا خاموش، مقتل کہاں بتاتا ہے؟ بس آخری جملے، اور عزاداران محترم شبیہ تابوت آئے گا، فرصہ دیجیے گا بی بی زینب کو۔ جب مدینہ پہنچی نا، مدینہ میں جیسے ہی اپنے گھر میں داخل ہوئی، اپنے گھر کے حیات کو دیکھا، ان چھوٹے حجروں میں چھوٹے چھوٹے بستروں کو دیکھا، اب زینب کو یاد